पिछले सबक पे उम्मीद है आपने गौर व फिक्र किया होगा और आपने देखा है कि कैसी सजाएं अल्लाह ताला ने मुकर्रर फरमाई हैं ऐसे जराइम पर जिनकी वजह से माशरे के अंदर बेसकूनी, बेचैनी, बदअमनी पैदा होती है। और अगर ये सजाएं नाफिज की जाएं तो माशरा पुरसकून हो जाएगा। मगर सिर्फ सजाएं नाफिज कर देना ही काफी नहीं है, बल्कि इस्लाम के पूरे निजाम को राइज करना जरूरी है। ये नहीं है कि सिर्फ एक एक सजा तो नाफिज कर दी जाए, क्या हाथ काटने की सजा नाफिज कर दी गई, अब इसके बाद क्या हालात है उस मुल्क में, सूद की वजह से अमीर अमीर से अमीर तरीन होता जा रहा है, गरीब गरीब से गरीब तरीन हो जाता है, चोर बाजारी वैसे ही है, रिश्वत वैसे ही है, सब चीजें वैसे ही चल रही हैं, और बस हाथ काटने की एक सजा दी जा रही है जिसकी अब जो माशरे के अंदर अनबैलेंस्ड जो हालात हो जाते हैं कि एक इतना ऊपर चला जाता है, एक इतना नीचे रह जाता है, जिसकी वजह से लोगों के अंदर फ्रस्ट्रेशन होती है और फिर वो लूट खसूट करते हैं, फिर चोरियां भी होती हैं, फिर डाके भी होते हैं, फिर ये सब चीजें होती हैं। इसी तरह और चीजों में भी जब बेहयाई और फहाशी आम होती है तो जिना के जाहिर दरवाजे और खुल जाते हैं। और सिर्फ सजा को नाफिज कर देना काफी नहीं होता, फिर पूरे निजाम को एक सफाई की जरूरत होती है, धुलाई की जरूरत होती है, तब जाके सारी चीजें हैंड इन हैंड चलती हैं, एक चीज से नहीं कुछ हो जाता। ठीक है, तो आज हम यही बात पढ़ेंगे कि कितना जरूरी है कि पूरा निजाम, पूरी जो सिस्टम है, पूरा जो स्ट्रक्चर है वो इस्लामी होना चाहिए, वो होना चाहिए जैसे अल्लाह ने नाजिल किया। ठीक है, जैसे अल्लाह ताला ने बताया हमें। अगर सिर्फ एक तरफ से चीज पकड़ ली जाए तो उससे पूरा निजाम सही नहीं हो सकता। एक सिर्फ सजाओं का ही सिस्टम रख लिया जाए तो उससे कुछ फायदा नहीं ऐसा होगा, जब तक सारा निजाम आप वो नहीं लेकर आएंगे जैसे कि अल्लाह ताला का हुक्म है। तो आज हम इस बारे में पढ़ेंगे कि वो लोग जो फिर अल्लाह ताला की नाजिल करदा अहकामात के मुताबिक फैसले नहीं करते, उनके बारे में अल्लाह ताला ने क्या फरमाया। सारी आज बात ज्यादातर इसी चीज के गिर्द घूम रही है कि जब अल्लाह ताला की नाजिल करदा आयात को सीरियस नहीं लिया जाता तो ऐसे लोगों के बारे में अल्लाह ताला का क्या फैसला है। तो शुरू करते हैं आज। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। या अय्युल्लज़ीना आमनु तक़ुल्लाह, ए ईमान वालों डरो अल्लाह से, वबतगू इलैहिल वसीला, और उसकी तरफ वसीला तलाश करो। अब ये आयत को लोगों ने बहुत ही गलत रंग दे दिया और कहा कि देखो कुरान के अंदर लिखा हुआ है अल्लाह की तरफ वसीला तलाश करो, इसका मतलब है कि जैसे देखें जैसे हम जाते हैं किसी ऑफिस में तो हम वो बाहर बैठे हुए चौकीदार को पहले कुछ रिश्वत देते हैं या उससे पहले कोई बातचीत करते हैं कि साहब के पास जाके मेरी बात पहुंचाओ, फिर वो जाता है, या फिर हम किसी उसके बॉस का जो बड़ा आदमी है, उसका जो वजीर है, जो उसका सेक्रेटरी है, उसके पास जाते हैं, उसके थ्रू हम आगे जाते हैं ना, तो वो कहते हैं जी देखें किसी जगह पे चढ़ने के लिए भी तो सीढ़ी चाहिए होती है ना, तो अल्लाह के लिए भी वसीला चाहिए, हम पहले वसीला पकड़ेंगे, यानी कोई बुजुर्गों को जो फौतशुदा हो गए हैं, कोई कोई फलाना फलां उसको पकड़ेंगे तो अल्लाह तक पहुंच सकते हैं, आप खुद तो नहीं अल्लाह तक पहुंच सकते, आपको तो ये सीढ़ी चाहिए। तो ये नादान ये नहीं जानते कि अल्लाह की बात उस इंसान की तरह की नहीं है जो तो अंदर कमरे में बैठा, उसको तो ये भी नहीं पता बाहर आया कौन है, कौन है सवाली, किसका क्या मसला है, ये तुम अल्लाह की बात कर रहे हो, वो वसीला जो तुम समझ रहे हो इसको, और इस आयत को वो कोट करते हैं कि देखो कुरान के अंदर लिखा हुआ है कि अल्लाह के लिए वसीला तलाश करो, वो वसीले का मतलब तो समझ लो, वसीले का मतलब देखिए उर्दू में जो है ना वो अरबिक में नहीं है, उर्दू अरबिक में वसीले का मतलब डिफरेंट है, उर्दू में तो ठीक है वसीला जरिया को कहते हैं, जरिया पकड़ लो जी उसके तक का जरिया दे दो, लेकिन अरबिक में वसीले का लफ्ज मुख्तलिफ है। अरबिक में वसीला कहते हैं तवस्सुल से है, तकर्रुब है इसका मान, करीब होना, समझ आई, करीब होना, यही लफ्ज दो मकामात पे आया कुरान पाक में, एक यहां पे आया है और एक सूरह इसरा में आया था, 56 गालिबन आया था, आप देख सकते हैं कि जिनको तुम पुकारते हो वो तो खुद वसीले की तलाश में है, यानी वो तो खुद अल्लाह के करीब होना चाहते, उनमें से कौन
ज्यादा करीब है अल्लाह के और वो अल्लाह की रहमत की उम्मीद रखे हुए। तो वसीले का मतलब है अल्लाह के कुर्ब का जरिया, जो बने चीज वो तलाश करो, ठीक है। और इसका माना कुर्ब भी है कि अल्लाह के कुर्ब को तलाश करो, या वो चीजें जो अल्लाह के करीब करती हैं उनको तलाश करो, वो सोर्स। अब इसके अंदर ये कह देना कि वो इंसान जिनको हम जा जाके मांगे उनसे और वो हमारा वसीला बनेंगे, वो अल्लाह तक पहुंचाएंगे, हमारी आपके आगे, आपकी अल्लाह के आगे, ये कहाँ से मीनिंग है? तो बात है ना कि अपनी मनमानी तावीलें करते रहना। तो ये यहाँ पे इस ये वाले माने को समझना जरूरी है कि यहाँ पे वसीला किस चीज को कहा जा रहा है। और अल्लाह ताला ने फरमाया अल्लाह का तकवा इख्तियार करो। पहले हमें ये देखना चाहिए कि देखिए पीछे बात क्या हो रही है और आगे बात क्या हो रही है। ये बीच में बात आई है, पहले बात आई है ये मुहारबे की, आखिर में बात आई है इसके बाद 38 आए चोरी की सजा की, बीच में क्या है? ये आ गया कि अल्लाह की तरफ वसीला तलाश करो, यानी जब इंसान अब तौबा की बात आई तो अब अल्लाह से करीब होने की कोशिश में लगो। अब इस चीज को छोड़ दो जराइम को, और तमाम मोमिनों को ही कहा गया अल्लाह का तकवा इख्तियार करो, और सबको जरूरत है कि वो अल्लाह से कुर्ब की तलाश में रहे। तो अब ये क्या चीज है कि जो जो हमें अल्लाह से करीब कर दे? वो तमाम नेक आमाल इसके अंदर आ जाते हैं जिनके जरिए अल्लाह ताला का कुर्ब हासिल हो सकता है ना, जिनसे हम अल्लाह के करीब हो सकते हैं। तो वाउ सीन लाम का मतलब होता है मिलना या जुड़ना, ठीक है। जो वाउ स्वाद का होता है ना, वही ऑलमोस्ट वही वाउ सीन वाले का भी होता है, वसल एक स्वाद के साथ भी लिखते हैं ना वो। तो इब्ने जरीर ने हजरत कतादा से इस आयत की तफसीर में ये लिखा है कि यानी अल्लाह ताला की तरफ तकर्रुब हासिल करो, उसकी फरमा बरदारी और उसकी रजामंदी के काम करके। बात क्लियर हो गई? यानी किस तरह से फिर तकर्रुब तलाश करें, कैसे अल्लाह से करीब हो, कैसे वसीला तलाश करें? ईमान और अमले साले से, ठीक है। और दूसरी बात हमें पता चलती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वसीला एक आला दर्जा है जन्नत का, जिसके ऊपर कोई दर्जा नहीं है और वो किसी एक को ही मिलना है। तो तुम अल्लाह ताला से दुआ करो कि वो दर्जा अल्लाह ताला मुझे अता फरमाए। आप सल्लल्लाहु अलैहि वसल्लम को ही मिलना है, लेकिन जब हम दुआ करते हैं तो हमें क्या मिलेगा? कि आप सल्लल्लाहु अलैहि वसल्लम ने खास तौर पे फरमाया कि जब मुअज्जिन अजान दे तो तुम भी वही कलिमात कहो जो मुअज्जिन कहता है, उसके बाद फिर मेरे ऊपर दरूद भेजो, और उसके बाद क्या करो, ये वसीला की दुआ, अल्लाहुम्मा रब्ब हाजी दावते तामा व सलाते कायमा आदि मुहम्मद अनिल वसीला तवल फजीला। तो आप सल्लल्लाहु अलैहि वसल्लम के लिए हम इस दुआ के अंदर वसीला मांगते हैं, ठीक है। तो वो ये वसीला है कि आप सल्लल्लाहु अलैहि वसल्लम के लिए ये दुआ की जाए, ठीक है। तो एक ये बात हो गई कि वसीला तलाश करो, यानी आप सल्लल्लाहु अलैहि वसल्लम के लिए ये दुआ, अपने लिए भी कुर्ब अल्लाह ताला का मांगो, और एक वसीला मतलब वो मकाम भी है जिसकी दुआ हम आप सल्लल्लाहु अलैहि वसल्लम के लिए करते हैं। अब वसीला को पाने के, यानी अल्लाह के कुर्ब को पाने के जरिए क्या है? कुरान पाक है, अल्लाह ताला की इताअत के और काम है, और इसी तरह हमें कुछ काम हदीस से पता चलते हैं, जैसे कि अस्माए हुस्ना के जरिए अल्लाह से दुआएं करना, इससे इंसान अल्लाह के करीब होता है, अल्लाह को उसके अस्माए हुस्ना से पुकारे। जैसे कि अगर आपको शिफा चाहिए तो या शाफी, अगर आपको तवंगरी चाहिए या गनी, अगर आपको रिस्क चाहिए या रज़ाकू, अगर आपको मतलब अल्लाह की रहमत चाहिए या रहमानू या रहीम, अगर आप चाहते हैं अल्लाह मेरे गुनाहों की पर्दापोशी करे इस दुनिया में भी और आखिरत में भी, या सत्तारुल उयूब, तो इस तरह से करके अल्लाह से कुर्ब हासिल किया जाता है। तो दूसरी ये आप देखें अल्लाह तला के आगे सजदे करना, वसजुद वक्तरिब, ये नेकी के कामों में से है। तो कहा गया है कुरान के अंदर ही कहा गया है सजदा करो और करीब हो जाओ अल्लाह से। तो नवाफिल की अदायगी करना, नेक आमाल करना, और इसी तरह नेक लोगों से दुआएं करने के लिए कहना, ये भी अल्लाह के कुर्ब का जरिया बन सकता है। जैसे कि एक अमल है कि हजरत उमर जब कहत साली हुई थी तो आप सल्लल्लाहु अलैहि वसल्लम का रोजा मुबारक मौजूद था, लेकिन वो आपके चचा हजरत अब्बास को लेकर बारिश की दुआ करने के लिए निकले थे, और फरमाते हैं कि या अल्लाह हम पहले तेरे नबी जब वो थे तो हमारे अंदर, तो हम उनसे दुआ कराते थे, अल्लाह वो नहीं है तो हम उनके चचा को लेकर आए। یعنی آپ کسی نیک انسان سے کہہ سکتے ہیں کہ وہ آپ کے لیے دعا کرے، یہ بھی اللہ تعالیٰ کے قرب کا ذریعہ. اور ایک اور وسیلہ پر کہ آپ صلی اللہ علیہ وسلم پر درود پڑھنا، یہ بھی وسیلہ ہے. تو یہ بھی آپ تلاش کرو، یعنی وسیلہ تلاش کرو، یعنی یہ سارے ذریعے ہیں نا قرب کے، ان کے تھرو آپ اللہ کے قریب ہو سکتے ہیں. تو یہ میں آپ کو وہ بات بتا رہی ہوں. اب اس کا بھی ہمیں کیسے پتا چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے اس کے بارے میں اتنا زیادہ تاکید فرمائی ہے کہ جب ایک صحابی نے کہا تھا کہ میں رات میں کتنا درود پڑھوں، اتنا پڑھوں اتنا پڑھوں، تو آپ صلی اللہ علیہ وسلم فرماتے گئے اگر اور زیادہ کر لو تو بہتر ہے، اور زیادہ، تاکہ انہوں نے فرمایا کہ یا رسول اللہ میں اگر سارا ہی درود ہی پڑھتا، تو آپ نے فرمایا تو پھر تو تمہاری ساری جو بھی تمہاری مشکلات ہیں اللہ دور کر دے گا. اور آپ کو پتا درود کی تو اتنی برکتیں ہیں، 10 رحمتیں ملتی ہیں، 10 گناہ معاف ہوتے ہیں، 10 درجے بلند ہوتے ہیں. تو بجائے اس کے کہ ہم یہ جو ہم نے اپنی طرف سے بنا لیا کہ دعا کرنی ہے، تو ہم کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کے صدقے اللہ مجھے دے دے، آپ صلی اللہ علیہ وسلم کی اس طرح سے کچھ کر کے دعائیں کرتے ہیں. تو آپ صلی اللہ علیہ وسلم کا نام تو ہم نے لینا ہے، لیکن اس صورت میں جو آپ نے سکھائی ہے، اور وہ کس طرح کے درود پڑھ کے آپ کا نام لیں، کیونکہ درود کے بغیر جو ہے وہ دعا رد ہو جاتی ہے، دعا رک جاتی ہے. تو آپ درود، اسی لیے کہا جاتا ہے نا اول آخر درود پڑھیں آپ. تو جب آپ درود پڑھیں گے تو درود تو قبول ہوگا ہی، تو بیچ میں جو دعا ہے وہ بھی انشاءاللہ قبول ہو جائے گی. تو یہ بھی اللہ تعالیٰ کے قرب کا ذریعہ. وجاہدوا فی سبیلہ، اور جہاد کرو اس کے راستے میں. جاہدوا کیا ہے؟ جاہدوا ایک دوسرے کے مقابلے میں، یعنی الف جب آ جاتا ہے نا تو ایک دوسرے کے مقابلے میں، یعنی کیا مطلب ہے کہ صرف ایک طرف کی کوشش نہیں ہوگی. مجاہدے میں کیا ہے کہ ایک طرف ایول فورسز ہیں اور ایک طرف آپ ہیں. اب چاہے وہ شیطان ہے، چاہے وہ آپ کا اپنا نفس ہے جیسے ہم نے ابھی پڑھا، ماحول ہے، گھر والے ہیں، اب ان کے لیے تلواریں لے کے نہیں آپ نے کھڑے ہو جانا، یا رسم و رواج ہے، ان کا جو مقابلہ کرنا ہے نا یہ مجاہدہ ہے. ان کے مقابلے میں اللہ کی فرما برداری پہ ڈٹے رہنا، یہ ہے مجاہدہ. سمجھ آئی بات؟ کہنے ان کے آگے ہار نہیں مان لینی کہ میری اولاد ہے یا میرا اپنا نفس ہے یا آپ کیا کریں ماحول ہی ایسا ہے، تو اپنی ہاتھ پیر چھوڑ کے بیٹھ جائیں کہ ہم کیا کریں، ہم تو نہیں ان سے لڑ سکتے، ہم تو نہیں ان سے لڑ سے مطلب یہ نہیں ہے کہ آپ کو تلواریں لے کے کھڑے جائیں یا زبانی لڑنا شروع کرتے ہیں، مطلب ان کے مقابلے میں اللہ کی اطاعت پہ جمنا کہ ہم سے تو نہیں ہوتا اب ہم کیا کریں، یہ نہیں. یہ ہے جہاد کہ آپ اللہ کی رضا کے جو کام ہیں ان کے اوپر جم جائیں اور کوئی آپ کو ہلا نہ سکے، اور جو بھی رکاوٹ بنے اس راستے میں آپ کو عمل سے روکنے میں اس کے ساتھ مقابلہ کریں، اس کو اوور کم کریں، نہ کہ اس کے آگے ڈھہ جائیں. کسی نے بھی کچھ کہہ دیا تو فوراً ہی ہم تو ہار ماننے کو تیار کھڑے ہوتے ہیں، فلانے نے یہ بات سنا دی، ہائے اس نے مجھے یہ کہہ دیا، ہائے اس نے مجھے ٹیڑھی نظر سے دیکھ لیا، تو یہ کون سا مجاہدہ ہم کر رہے ہیں. یہ ہے پھر جہاد کے ہوتا ہے الٹیمیٹ اٹموسٹ کوشش، آپ کی بہت زیادہ سٹرگل کرنا. کہ آپ مثلا، آپ کو اس طرح ایگزامپل دیتی ہوں، آپ ایک راستے پہ چلنا چاہ رہے ہیں، اب اس راستے میں کوئی کھڑا ہو گیا آ کے، تو آپ کیا کریں گے؟ آپ اس کو سمجھائیں گے، بجھائیں گے، آپ اس کو راستے سے ہٹائیں گے کہ آپ چل سکیں اس راستے پہ. یہی ہے جہاد، کہ اب اس کے اندر چاہے جو بھی کوشش کرنی پڑے لیکن آپ نے راستہ نہیں چھوڑنا، آپ نے اس راستے کو پہ ہمت نہیں ہارنی. اب وہ فورس کتنی بھی، اب وہ چاہے گھر والے ہیں، اب وہ چاہے کوئی بھی معاشرے کے اور لوگ ہیں، چاہے آپ کی اپنا ہی نفس ہے، کوئی بھی ہے، آپ نے اس کو رکاوٹ نہیں بننے دینا. تب ہے فلاح لعلکم تفلحون. اور جو فلاح ہے نا، فلاح کا لفظ، یہ وہ کامیابی ہے جو بڑی محنت کے بعد ملے، بڑی سخت محنت کے بعد جو کامیابی ملتی ہے اس کو فلاح کہتے ہیں. اور فلاح کہتے ہیں کسان کو، وہ بھی محنت کرتا ہے تب اس کو ملتا ہے نا نتیجہ. تو اسی لفظ کے اندر معنی پتہ چل رہا ہے کہ اگر کامیابی لینی ہے نا تو سخت محنت کرنی پڑے گی، ایسے ہی نہیں مل جائے گی. تو تم اگر کامیاب ہونا چاہتے ہو، اللہ کا تقوی اختیار کرو، جو کہ میں بہت دفعہ آپ کو بتا چکی ہوں کہ تقوی کیا ہے، اس کی طرف وسیلہ تلاش کرو، یعنی وہ سارے جو ذریعے اللہ سے قریب کرنے والے ہیں ان کی تلاش کرو، ان کے لیے کوشش کرو، اور جاہدو فی سبیلی، اللہ کے راستے میں کوشش کرو. ان الذین کفروا، بے شک وہ لوگ جنہوں نے کفر کیا، لو ان لہم، اگر ہو ان کے لیے بے شک، ما فی الارض، جو کچھ بھی زمین میں، وہ مثلہ اور اس کی مانند، یعنی اتنا ہی اور، یعنی ایک زمین تو یہ ہے نا، اور جو کچھ اس میں ہے، سونا چاندی، جو خزانے اس کے ہیں، سب کچھ، اور اس کی جیسی اور بھی زمین ہو، معہو، اس کے ساتھ، لیفتدو بھی من عذاب یوم القیامت، کہ وہ فدیے میں دے دے، ایز رینسم دے دے، عذاب سے بچنے کے لیے، قیامت کے دن کے عذاب سے بچنے کے لیے، ما تقبل منہم، نہیں قبول کیا جائے گا ان سے. اللہ اکبر، اتنا اول تو کسی کے پاس نہ اس دنیا میں ہے تو نہ آخرت میں ہوگا. کون ہے جس کے پاس پوری زمین کا جو مالک ہو اور اس کے خزانوں کا بھی، اور کہاں یہ کہ ایک یہ زمین اور ایک ایسی زمین ہو. لیکن چلو مانا کہ کسی کے پاس ہو بھی جائے، کوئی اتنا رچ ہو کہ جس کے پاس ہو، اور اس کو قیامت کے دن عذاب ہو، تو وہ اس سارا کچھ کو بھی دینا چاہے گا تو اس سے قبول نہیں کیا جائے گا. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک جہنمی کو لایا جائے گا، پھر اس سے پوچھا جائے گا، اے ابن آدم، کہو تمہاری جگہ کیسی ہے؟ وہ کہے گا بدترین جگہ ہے، سخت ترین جگہ ہے. اس سے پوچھا جائے گا، اس سے چھوٹنے کے لیے، آزادی کے لیے تم کیا خرچ کرنے پر راضی ہو؟ وہ کہے گا ساری زمین بھر کا سونا دے کے بھی یہاں سے چھوٹوں تو بھی سستا چھوٹ گیا. اللہ تعالیٰ فرمائے گا، جھوٹا ہے تم، میں نے تو تجھ سے اسے بہت کم مانگا تھا. یعنی اللہ تعالیٰ نے کیا مانگا؟ توحید، اللہ کے احکامات بھی چلنا، وہ بھی 50-60-70 سال کی زندگی میں، لیکن تو نے وہ بھی نہیں کیا. پھر حکم دیا جائے گا اس کو جہنم میں ڈال دیا جائے گا. یہ مسلم کی روایت ہے. یعنی انسان سے اس دنیا میں بہت کم کا اللہ نے مطالبہ کیا، پھر انسان وہ بھی پورا نہیں کر سکا. اب وہاں جا کے کہے گا سارا کچھ میرے سے لے لو لیکن مجھے چھوڑ. یہاں دیکھیں، سوچیں، آج اگر ایک ایک سونے کا سیٹ ہے نا کسی کے پاس، وہ بھی اس کے لیے دینا مشکل ہے. کہ میں کوئی کہا ہے کہ اللہ کے راستے میں دے دو، ہائے پھر جان نکل جاتی کہ ہائے اللہ میرے پاس تو یہ، ہائے میں تو بچی کی شادی کے لیے رکھا ہوا ہے، ہائے میں نے تو ایسے، تو انسان نہیں دیتا. لیکن وہاں پہ سوچیں، اتنا کچھ بھی کہے گا کہ میرے سے لے لو لیکن میری جان چھوڑ دو، مجھے یہاں سے بچا دو، مجھے یہاں سے نکال دو. اللہ اکبر. اور آج چانس ہے، وہ جو وہاں جا کے اتنا کچھ دے کے بھی جان نہیں چھوٹے گی، آج انسان اپنی آنکھوں سے دو آنسو بھی بہا لینا تو آگ کی وادیوں کو بجھا دینے کے لیے وہ دو آنسو کافی ہیں. جہنم کی آگ کو بجھانے کے لیے دو آنسو کافی ہیں. اس دن جو اتنا کچھ دینے پہ بھی ٹھنڈی نہیں پڑے گی. وَلَهُمْ عَذَابٌ أَلِيمٌ، ان کے لیے دردناک عذاب ہے. اور يُرِيدُونَ أَن يَخْرُجُوا مِنَ النَّارِ، وہ تو چاہیں گے کہ وہ آگ سے نکلیں، وہ تو کوشش کریں گے کہ وہ آگ سے نکل آئیں. یعنی وہ پکاریں گے، کبھی پکار پکار کے کتنا عرصہ پکارتے رہیں گے، اللہ تعالیٰ کو پکاریں گے، جہنم کے داروغے کو پکاریں گے، ہمیں آزاد کر دو، ہمیں نکال دو یہاں سے. یہ تک کہیں گے کہ ہمیں چلو نکالو نا، ہمیں بریک ہی دے دو، ہمیں ہلکا ہی کر دو، ایک دن کے لیے ہمارے لیے ہلکا کر دو عذاب. اللہ اکبر. تو لیکن وما هم بخارجین منها، لیکن وہ اس میں سے نکلنے والے نہیں، کیونکہ یہ کافر ہیں، کافر ہیں. اس دن کہیں گے اے ہمارے رب، ربنا کہیں گے اس دن. اب مان بھی لیا تو کیا فائدہ، کیونکہ وہ دار العمل نہیں ہے، دار الجزا ہے. وہاں پہ خدا کو بھی مان لیا، فرشتوں کو بھی مان لیا، قیامت کے دن وہ اب کیا فائدہ ماننے کا؟ اب یہاں پہ عمل تھوڑی کام آئے گا، وہاں پہ نہیں عمل کام آنا. اب اتنا سونا کوئی دے دے، تھوڑا سا ہی دے دے تو کتنی بڑی بات ہے، اتنا بھی اس دن دے گا تو کچھ فائدہ نہیں. وَلَهُمْ عَذَابٌ مُقِيمٌ، اور ان کے لیے عذاب ہے جو دائمی ہے، قائم رہنے والا ہے، نکلیں گے نہیں اس سے، کیونکہ وہاں کی آگ وہ نہیں ہے جو جل جل کے ہلکی ہو جائے، بلکہ اللہ تعالیٰ نے کیا فرمایا کہ وہ عذاب ہے جو بڑھتا ہی جائے گا، کم نہیں ہوگا. عذاب بھی ایک ہوتا ہے نا، کہ ایک انسان کوئی سوچتے ہیں کہ شاید اس عذاب میں رہنے سے لوگ پتہ نہیں اس کے عادی ہو جائیں. نہیں، وَلَن نَزِيدَكُمْ إِلَّا عَذَابًا، ان کے لیے زیادہ کوئی اور چیز نہیں ہوگی مگر صرف عذاب، بڑھتا جائے گا، زیادہ ہوتا جائے گا. اس کی تکلیف بھی بڑھتی جائے گی. وَالسَّارِقُ وَالسَّارِقَةُ فَقَطَعُوا أَيْدِيَهُمَا. اب دیکھیں یہ اتنی باتیں بتا کے نا پھر سے دوبارہ وہ سزا کی بات بتائی گئی, چور مرد ہو یا عورت, کوئی رعایت نہیں ہے اس میں عورت کی کہ او بیچاری عورت, یہ تو عورت ذات ہے اس کو تو چھوڑ دو, اس بیچاری کا کیا قصور. آپ صلی اللہ علیہ وسلم کے پاس ایک مقدمہ آیا تھا نا جس میں کسی بڑے خاندان کی عورت نے چوری کی تھی, تو سفارشیں بھی اس کے خاندان والے کروانا چاہ رہے تھے کہ اس کو ہاتھ نہ کاٹا جائے گا, تو نہیں کہا گیا جو چور مرد ہے. اب یہ کون سی سزا ہے, حدود میں سے ہے, حد ہے یہ. فقط وہی دیا ہوگا, بس کاٹ دو ان دونوں کے ہاتھ, مطلب یہ نہیں کہ دونوں ہاتھ کاٹ دو, ان دونوں کے ہاتھ کٹیں گے, یعنی چور مرد کا ہو, مرد نے چوری کی ہو یا عورت نے چوری کی, ہاتھ کاٹو. یہ جزا انبیما کا سزا, یہ ان بدلہ ہے, ان کی کمائی کا ہی بدلہ ہے. نکالا من اللہ, اللہ کی طرف سے عبرت ناک سزا ہے. واللہ عزیز حکیم, اللہ تعالیٰ زبردست ہے, حکمت والا ہے. اور واقعی جب یہ سزا نافذ کی جاتی نا سعودی عرب میں, آپ کبھی کبھی دیکھیں گے لوگوں کو کسی کا ہاتھ کٹا ہوتا ہے تو وہاں پہ آپ دیکھیں چوری کلوز ٹو یعنی زیرو ہے, سونے کی دکانیں کتنی بھری ہوئی کھلی ہوئی چھوڑ کے بھی چلے جاتے ہیں تو کوئی بھی نہیں چوری کرتا. اور آپ دیکھ لیں باقی ملکوں کے اندر جہاں پہ ایسی کوئی سزائیں نہیں ہیں, جس وقت کوئی لائٹ چلی جائے, کوئی اس طرح کا کچھ ہو جائے, لوگ سٹور لوٹ لیتے ہیں, کیا کیا کرتے ہیں. تو اسلام میں یہ سزا کیوں رکھی گئی, تاکہ کبھی کوئی چور یعنی کوئی چوری کا سوچے بھی نہ. اور دیکھیں سزائیں کتنی ریلیونٹ ہے نا, جرم کے مطابق ہے. ہاتھ سے انسان کسی کی چیز اٹھاتا ہے تو وہ ہاتھ ہی کاٹ دو جس نے یہ جرت کی کہ وہ آگے بڑھے کسی کی چیز اٹھانے کی. اور چوری ہوتی کیا ہے, کسی کا حفاظت سے پڑا ہوا کوئی مال ہے, اس کو خفیہ طور پہ اس کو اٹھا لینا. پہلے جو بات آئی تھی نا, جو میں نے آپ کو ڈاکے کی بات بتائی تھی, وہ ڈفرینٹ ہے, وہ چوری نہیں ہے. وہ تو گن پوائنٹ پہ گھروں میں گھس کے لوگوں کو ڈرا دھمکا کے ان کو لوٹ مار کر کے لے کے جا رہے ہیں, وہ ڈفرینٹ چیز ہے. چوری جو ہوتی ہے وہ خفیہ ہوتی ہے. مجھے لگتا ہے آج کل چوری تو کم ہے, زیادہ تو وہی ہے ڈکیتیاں ہیں. چوریاں تو اب کوئی اتنی لوگ دلیر ہو گئے کہ خفیہ طور پہ کوئی نہیں آتا, وہ تو دھڑلے سے آتے ہیں. تو یہ جو خفیہ جیسے رات کو سوئے ہوئے ہیں یا اپنے گھر پہ نہیں ہیں تو ان کے پیچھے سے ان کا مال چوری کرنا, یہ ہوتی ہے چوری. اس کے اوپر ہے ہاتھ کاٹنے کی سزا, ٹھیک ہے. اور اس کے اندر یہ ضروری نہیں کہ کسی نے اپنا مال چھپا کے نہیں رکھا ہوتا, سامنے رکھا تھا اس لیے اٹھانا ٹھیک ہے. مثلا کسی سٹور میں گئے, وہاں پہ سامنے چیزیں پڑی ہوئی ہیں, لاکر میں تو نہیں پڑی ہوئی, تو اگر وہاں سے کوئی چیز اٹھا لی تو وہ ٹھیک ہے, نہیں وہ بھی چوری ہے. لیکن کتنی چوری پہ ہاتھ کٹے گا, یہ اب سوال یہ ہے. ہر چوری پہ نہیں, کتنی, لیکن یہ مطلب نہیں کہ اس سے کم چوری ہو جتنا میں آپ کو بتانے لگی تو وہ کوئی چوری ہی نہیں ہے, نہیں وہ اس پہ تعزیر ہوگی. مجھے یہ بات آپ تو سمجھ آ رہی ہے, حد کس پہ ہوگی, وہ اتنے پہ جتنا میں آپ کو بتا رہی ہوں, 3 درہم یا 1/4 دینار. یہ آتا ہے حضرت عائشہ کی روایت سے بھی پتا چلتا ہے. اب یہ کتنا ہوتا ہے تو یہ آپ دیکھ لیں کہ یہ تقریباً آج کے حساب سے 1 گرام سونا بنتا ہے. 1 گرام, 1 گرام سونا کی قیمت دیکھ لیں. تو اتنا اگر کسی نے چوری کی ہوگی تو اس کے اوپر اس کا ہاتھ کاٹا جائے گا. مگر اس میں یہ ایکسیپشن بھی ہے کہ کوئی اگر بھوکا انسان ہے نا اور وہ کسی کا کھانا چورا کے کھا لیتا ہے تو اس کے اوپر اس کا ہاتھ نہیں کاٹا جائے گا. یہ مطلب نہیں کہ کوئی بےچارا غریب ہے, اس نے اتنے دن سے کھانا نہیں کھایا ہوا, اس نے کسی کا کھانا دیکھ لیا تو اس کو وہ اس نے کھا لیا, اب یہ کوئی چوری ہی نہیں ہے, اب تو اس کو اس کے ساتھ ہمدردی کرنی چاہیے, ایسی بھی بات نہیں ہے. دیکھیں اس کو پھر جج سوال دے گا جو بھی دیکھ کے حالات واقعات کے, بھائی اتنے دن اس کو مثلا جیل میں کر دیا جائے یا یہ کیا جائے جو بھی ہے, لیکن حد والی سزا نہیں نافذ کی جائے گی, ٹھیک ہے. اور حد کی سزا کے اندر یہ نہیں دیکھا جائے گا کہ مرد ہے یا عورت ہے, اس میں کوئی ڈفرینسیشن نہیں. یاد کہاں تک ہوتا ہے, یہ رسٹ, یہ ورنہ یہ نہیں اٹھا کے کہ کونی تک کاٹ دے کسی کا ہاتھ. اور اس کو فقط نہیں کہا گیا, فقط یہ نہیں کہا گیا. اب اس کے لیے دیکھیں آپ وہ والی سنگینی نہیں ہے جو پہلی والی بات کے لیے. اور واللہ عزیز حکیم, اللہ حکمت والا بھی ہے غالب بھی ہے. کوئی یہ جو سمجھتے ہیں نا کہ بھئی اللہ نے سزائیں کیوں رکھی, ایسے کیوں کیا, تو اس میں حکمت ہے. بجائے اس کے کہ لوگوں کو چوری کریں تو ان کو جیل کے اندر رکھ کے اور اس کے بعد ان کو کھانا دیں اور ان کو پرووائڈ کریں ریزیڈنس, तो इससे बेहतर है इनको ये सजा देके और उनको मेन स्ट्रीम में दोबारा शामिल किया जाए। फमन ताबा मिन बादी जुल्मिही व अफसलाह। अब देखें यहां पे भी कितनी जबरदस्त बात है कि जो कोई तौबा कर ले इसके बाद भी कि उसको चोरी की सजा मिल गई, अब यहां पे तो हद नाफिज हो गई उसके ऊपर इस जुल्म के बाद, तो अभी एक अल्लाह के हाँ तो है ना, लेकिन वो इसलाह कर ले अपने आप को। अब इसके बाद उसने अपने आप को स्ट्रेट कर लिया, अब कभी भी वो ऐसी चीज से तौबा कर ली उसने कि कभी नहीं करेगा, क्योंकि कई दफा ऐसे होता है कि मुजरिमों को सजा भी मिल जाती है फिर उसके बाद भी वो दलेर रहते हैं, कभी ये नहीं सोचते कि अच्छा नहीं मैंने अब कभी नहीं ये करना। तो अगर किसी ने तौबा कर ली है इसके बाद इन्नल्लाह यतूबु अलैह, तो अल्लाह ताला मेहरबान होता है इस पर, इन्नल्लाह गफूर रहीम, ऐसे लोगों के लिए अल्लाह गफूर रहीम है। आप बड़े कई लोगों का आप सुनते हैं ना कि उन्होंने इस तरह से इस कुरान की आयत सुनी और उसके बाद उनकी जिंदगी बदल गई, पहले डाकू थे डकैतियां करते थे और उसके बाद कैसे वो कितने बड़े अल्लाह के वली बन गए। तो इस तरह है, एक और बिशरहानी के बारे में आता है, बहुत शराब पीने वाले थे, नहीं उनका वाकया या किसी और का, नहीं मैं गलती कर रही हूँ शायद, ये काट दें, उनका किसी कोई और नाम है मुझे भूल गया है नाम, कि वो कितनी शराब पीते थे लेकिन उसके बाद फिर तौबा कर ली और उसके बाद कितने बड़े अल्लाह के वली बन गए। तो बहुत सारे ऐसे वाकयात आते हैं, अगर ये दरवाजा बंद कर दिया जाए ना, कोई सेकेंड चांस ही इनको ना दिया जाए, तो ये कभी लोग बाज ना आ सके, या ये लोग इतना ज्यादा अपनी गिल्ट में चले जाएं कि अपने आप को खत्म कर लेंगे, या कभी भी वो नॉर्मल लाइफ नहीं गुजार सकेंगे, जब उनको पता होता है कि अल्लाह है जो गफूर रहीम है, और अगर मैं तौबा करूंगा तो अल्लाह मुझे माफ कर देगा, मेरे पास चांस है, तो फिर वो अल्लाह ताला की तरफ पलटते हैं, तौबा करते हैं, इन गुनाहों से बाज आ जाते हैं। तो माशरा चाहे एक्सेप्ट करे ना करे ऐसे लोगों को, माशरा चाहे उनको मुजरिम कहता रहे, माशरा चाहे उनको लान तानी करता रहे, लेकिन अगर वो इसलाह कर लेते हैं तो अल्लाह ताला के पास उनके लिए गुंजाइश है, अल्लाह के दरवाजे उनके लिए भी खुले, ये होती है रहमत। इसीलिए इमाम इब्ने तैमिया कहते हैं ना कि मोमिन जब गुनाह करता है ना तो उसकी तलाफी की उसके पास 10 सूरतें हैं। कैसे 10 सूरतें हैं? तौबा कर ले, इस्तेफार कर ले, नेकी कर ले तो उससे उसका गुनाह मिट जाए, कोई मुसलमान उसके लिए दुआए मगफिरत कर दे चाहे उसके मरने के बाद ही करे, 5वीं चीज कोई मुसलमान उसको सवाब पहुंचाने की नियत से सदका कर दे, नंबर 6 अल्लाह ताला दुनिया में उसको किसी आजमाइश में डाल के उसके गुनाह का कफारा कर दे। मतलब कोई लोग कभी तौबा कर लेते हैं लेकिन, या बाज आ जाते हैं और अल्लाह से माफी मांग लेते हैं, लेकिन वो अल्लाह ताला उनको किसी आजमाइश में डालता है ताकि उनका गुनाह मिटा दे उनके ऊपर से, तो उनका कफारा कर दिया अल्लाह ने दुनिया में। नंबर 7 फिर ये कि कब्र उनको झंझोड़े और फिर वहां पे उसका गुनाह धुले। नंबर 8 ये कि कयामत के दिन अल्लाह ताला उसको उसकी जो जो पेशी है वहां पे, जो उसके पूछ गिछ है वहां पे, इन्वेस्टिगेशन जो उसकी हिसाब किताब है, उससे उसके गुनाह माफ कर दे। या फिर नंबर 9 अल्लाह ताला नबी अलैहिस्सलाम की शिफात से उसको माफ कर दे, या फिर नंबर 10 अल्लाह ताला अपनी रहमत से उसको बगैर हिसाब किताब के बख्श दे। ये 10 चीजें हो सकती हैं किसी के लिए, कितने चांसेस हैं, लेकिन इमाम इब्ने तैमिया फरमाते हैं कि जिस बदनसीब को इनमें से कोई एक भी ना मिले तो फिर वो फिर अपने आप को ही मलामत करे, फिर और किस होगा, फिर इसके बावजूद भी कोई जहन्नुम में चला जाता तो फिर क्या इंसान कोई एक भी नहीं चांस इनमें से ले सकता। ठीक अलम तालम अन्न अल्लाह लहु मुल्कु समावाति वल अर्द, क्या तुम्हें नहीं पता अल्लाह ताला के लिए ही है बादशाहत, लिए ही है, क्यों आया लहू, आपको मैंने बताया था जो चीज बाद में आनी हो अगर वो पहले आ जाए, जैसे असल में था मुल्कु समावाती वल अर्दी लहू, लेकिन जब लहू पहले आ गया तो इसके अंदर फिर ताकीद भी होती है, एक हसर का भी माना हो जाता है कि उसके लिए ही है जो भी है बादशाहत आसमान और जमीन की, जो आजिब मैयशा हो या फिर उले मैयशा, वो जिसको चाहे अजाब दे जिसको चाहे बख्श दे। यानी इसका मतलब है कि तुम ये सोचो कि अगर इनको इस तरह की सजाएं क्यों दी जा रही है और इसको माफ कौन करेगी, कि क्यों इसको माफ किया जा रहा है, इनको तो कभी माफी नहीं मिलनी चाहिए, ये तो ऐसे हैं, तो तुम नहीं जाजो, اللہ جس کو چاہے عذاب دے، جس کو چاہے معاف کر دے، اور یہ ہمارے تمام ان سوالوں کے لیے، ان کا کیا بنے گا، ان کے ساتھ کیوں ایسا ہوگا، ان کو کیوں یہ دیا جائے، نہیں. اب یہاں بھی جتنی سزائیں دی گئی، اللہ چاہے تو آخرت میں ان کو عذاب دے، اللہ تعالیٰ چاہے تو کسی نے پتہ نہیں کتنی سچی توبہ کی ہو، اللہ اس کو معاف کر دے. اختیار اللہ کا ہے. اور پھر جب انسان اپنی عقل کے گھوڑے دوڑاتا ہے نا، اپنی لاجکس تلاش کرتا ہے، اپنے منطق نکالتا ہے کہ یہ سزا تو بڑی سخت لگ رہی ہے مجھے، یہ تو دیکھیں یہ پھر ہم لوگوں کو کیسے بتائیں گے نان مسلمز کو، تو یہ تو کوئی مہذب سزا ہی نہیں لگ رہی، یہ تو بڑی بس ظالمانہ سی لگ رہی ہے، بڑی وحشیانہ سی لگ رہی ہے، یہ تو صحیح نہیں ہے. تو یہ تم اپنی عقل کو نہ دوڑاؤ. علم تعلم ان اللہ لہ ملک السماوات والارض، کتنا زبردست جواب ہے. اور یہ جس کو جو جرم کرتا ہے اس کو کتنی سزا ملنی چاہیے، ہاتھ کٹنا چاہیے، یا اس کو یہ محاربے کی کسی کو سزا مل رہی ہے تو اس کو کیسی سزا ملنی چاہیے، یہ سزائیں اللہ نے بتائی ہیں. اور وہی زیادہ بہتر جانتا ہے کہ کس کو سزا ملے یا کتنی ملے، کس جرم پہ کس کو ملنی چاہیے. واللہ یعلم وانتم لا تعلمون، اللہ جانتا ہے تم نہیں جانتے. لہٰذا اس کے اندر نا بہت زیادہ ایسی باتیں کرنا، یہ کیوں ایسی سزائیں ہیں، یہ کیوں ایسی ہے، یہ نہیں ہونا چاہیے. پتہ نہیں ہے کہ اللہ تعالی الحکیم ہے، العزیز ہے، اس کے پاس اتھارٹی ہے، پاور ہے، وہ جو مرضی چاہے سزائیں اس کے لیے بتائے. اور تو ساری سزائیں حکمت پہ مبنی ہیں. ہم میں اور آپ نہیں اس طرح سے سوچ سکتے کہ کیا چیز کس جرم کے لیے بہتر سزا ہے. واللہ علی کل شیء قدیر، اللہ تعالی ہر چیز پر قدرت رکھنے والا. یہ تو ایک ترجمہ ہے، لیکن اصل میں اس کا پتہ ہے کیا ترجمہ ہے؟ اللہ تعالی پوری طرح قدرت رکھنے والا ہے ہر چیز پر. اب یہ پوری طرح میں نے کیوں کہا اور کہاں سے آیا پوری طرح؟ اصل میں قدیر جو ہے نا فعیل کے وزن پہ ہے، جو مبالغے کا سیکھا ہے، اس کے اندر بہت ایگزیجریشن ہوتی ہے. جیسے رحیم، بصیر، سمیع، اسی طرح قدیر، اس میں دوام بھی ہوتا ہے، ہمیشگی بھی ہوتی ہے. ایک ہے قادر بھی تو ہے، وہ بھی تو قدرت رکھنے والا. ایک قدیر ہے، ایک رحیم بھی تو ہے اور ایک رحیم ہے. رحیم لوگ نام بھی رکھتے ہیں، لیکن جو رحیم ہے، جو قدیر ہے، اس میں دوام ہے. سمجھ آئی بات؟ مبالغہ اس کے اندر.